रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङ, प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणका लागि आदिवासी जनजातिको संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्त्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्दै आएका छौँ। हाल नेपाल आदिवासी जनजाति महासङ्घको साइनो परियोजनाले परियोजना सञ्चालन भएका जिल्लाहरूमा सांस्कृतिक सम्पदा निर्माण तथा पुननिर्माणका कामहरू समेत सम्पन्न गरिसकेको छ। यसै सन्दर्भमा आज हामीले लमजुङ जिल्ला कोलासोतर गाउँपालिका वडा नम्बर 4 भुजुङमा यो परियोजना अन्तर्गत गाउँको सांस्कृतिक सम्पदा एवं धरोहरहरू युम्पो, सिल्दो, कोइबदी पुनर्निर्माण र निर्माणमा सहयोग गरेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी तपाईँलाई सुनाउनेछौँ। कार्यक्रमको सुरुवातमा सुनौ कोलासोतर गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष एवं साइनो परियोजना व्यवस्थापन समिति भुजुङका अध्यक्ष नारायण गुरुङसँगको यो कुराकानी।
अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
नमस्ते, धन्यवाद छ हजुर।
तपाईँको गाउँ भुजुङलाई चाहिँ एक वडा एक गाउँको रूपमा पनि चिनिन्छ, अनि गाउँको परम्परागत संस्कृति संस्कार जोगाउन चाहिँ वडाले कस्तो काम गरिरहेको छ नि?
यो भुजुङ गाउँ समुद्री सतहबाट 1600 मिटरमा अवस्थित एक गाउँ, एउटा वडा ताविकमा चाहिँ एक गाउँ एक बाघ गाविसले परिचित, यो लमजुङ जिल्लाको सदरमुकाम बेसारबाट 9 कोस टाढा रहेको एउटा गुरुङ बस्ती हो। यसमा नितान्त गुरुङहरूको बहुल्यता रहेको हुनाले यसमा गुरुङहरूमा रहेको संस्कृतिहरू जुन मौजदा छ त्यसमा चाहिँ नि विशेष गरेर घाँटो अनि कृष्ण चरित्र अनि आफ्नो भाषा वेशभूषा यी यावत कुरो अहिलेसम्म मौजदा छ। त्यसमा यसको संरक्षणको लागि हामीले रीतिथिति समितिमा नै यसको ठुलो निर्णय गरेर यसलाई चाहिँ विभिन्न समिति बनाएको छ। त्यसकारण त्यो समितिबाट यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा निर्णय गरेर नै यो अगाडि बढिराखेको छ।
स्थानीय सरकारले पनि अहिले परम्परागत रूपमा रहेको संस्कृति संरक्षण गर्न प्रवर्धन गर्नको लागि चाहिँ विभिन्न कामहरू बनाउँदै गर्दै आएको छ, अनि यहाँहरूको वडाले पनि त्यस्तो केही नीति तथा कार्यक्रमहरू चाहिँ समावेश गरेर काम गर्दै जानुभएको छ।
अवश्य नै, यो चाहिँ नि गुरुङ बहुल्यता रहेको गाउँ भएको हुनाले गुरुङहरूको एउटा साझा थलोको रूपमा यो विशेष गरेर संस्कृति संरक्षण को दरबार को रूप में रहकर यह पछिल्लो समय में कुइँदो कुइँबो निर्माण को लगी वडाले पनि अहिलेसम्म चाहिँ नि वडाबाट त्यो कुइँबो ढिङ निर्माणको लागि 7 लाख बजेट छुटाइसकेको छ भने अहिले पनि हामीले 3 लाख बजेट राखेका छौँ त्यसको चाहिँ नि कुइँबो ढिङ संरक्षणको लागि यो कम्पनिङ तार जाली गर्ने भनेर हामीले छुट्याएका छौँ। अवश्य पनि यसले संस्कृति संरक्षणमा ठुलो टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
तपाईँको गाउँ भुजुङमा चाहिँ विगत 2 वर्ष भन्दा पनि बढी भयो होइन नेपाल आदिवासी जनजाति महासंघको चाहिँ साइनो परियोजनाले काम गर्दै आएको छ, यो कार्यक्रम चाहिँ गाउँलेलाई चाहिँ के फाइदा भएको छ नि?
अवश्य नै यो संस्कृति संरक्षणको विषयमा अथवा चाहिँ गुरुङहरूको ऐतिहासिक धरोहरको रूपमा रहेको विशेष गरी हामीले परापूर्व कालदेखि पुज्दै आएको यो ऐतिहासिक चाहिँ देवी देवताका थानहरू जुन जुन अवस्थामा पुगिसकेको थियो त्यस्तै अवस्थामा यो विगत 2 वर्ष अगाडिदेखि आदिवासी जनजाति महासङ्घको जुन एउटा संस्थाबाट विशेष गरी भुजुङमा पनि उहाँहरूको एउटा कार्यक्षेत्र तोकिएको हुँदा त्यसमा आदिवासी जनजातिहरूको हक र अधिकारको बारेमा उहाँहरूले सुसूचित गर्नु त गरेको छ नै त्यस विषयमा पनि आदिवासी जनजाति र यो प्रकृति सम्पदाहरूको बिचमा जुन किसिमको सम्बन्ध छ त्यो विषयमा उहाँले सुसूचित गरिरहेको छ भने गर्दै आइरहेको छ भने र यहाँ भएका ऐतिहासिक धरोहरको विषयमा पनि संरक्षणको विषयमा पनि उहाँले ठुलो लगानी गरिराखेका छ। त्यसमा चाहिँ यो अहिले पहिलो चोटि यो सांस्कृतिक ऐतिहासिक धरोहरहरूको संरक्षणको लागि 20-22 लाख बराबरको चाहिँ योजना बनाएर चाहिँ हामीले यसको कार्यान्वयन पनि गरिसकेको छ। त्यसमा चाहिँ पहिलो रूपमा हामीले पहिलो बैठकमा नै निर्णय गरेर यो गुरुङहरूले अथवा भुजुङवासीले पुज्दै आइरहेको सिल्डो देवता र यिम्पो देवताको जुन चाहिँ जीर्ण उद्धार गर्ने हामीले निर्णय गऱ्यौँ। त्यसमा हामीले 10,12,000 खर्चेर हामीले त्यसको चाहिँ कम्पाउन्डिङ गरिसकेका छौँ बहिनी। त्यस कारण यो आदिवासी जनजाति हाम्रो भुजुङवासीको लागि एउटा अति नै चाहिँ सहयोगको रूपमा रहिआएको छ। अहिलेसम्म
आदिवासी जनजाति महासङ्घबाट चाहिँ जुन परियोजना बन्यो होइन, अब यो यिम्पो सिल्डो अनि त्यस्तो गोइबदीको लागि पनि सहयोग गरेको कुरा यहाँले पनि भन्नुभएको छ, र त्यो सहयोग प्राप्त भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ यहाँहरूले कसरी प्रयोगमा ल्याउनुहुन्छ अथवा त्यसको संरक्षणको चाहिँ यहाँहरूको अथवा वडाको योजना चाहिँ के छ नि?
त्यसलाई चाहिँ हामीले अब जीर्ण उद्धार त उहाँहरूले चाहिँ गरिसकेको छ ती योजनाहरू, र यसलाई लङ लास्टिङ रूपमा गर्नको लागि हामीले यसमा चाहिँ विभिन्न चाहिँ समितिहरू बनाइसकेका छौँ होइन। 1 नम्बर टोलदेखि 4 नम्बर टोलसम्म साबिकको 4 नम्बर वडासम्मकोले सिल्डो देवताको जुन चाहिँ जीर्ण उद्धार गरिसकेका छ यो जनजाति महासङ्घबाट, त्यसलाई चाहिँ बेला बेलामा मोनिटरिङ गर्ने हेर्ने संरक्षण गर्ने, टोल नम्बर 5 सम्मकोले सिल्डोलाई बेला बेलामा हेर्ने यो चाहिँ कम्पनी भइसकेको छ, अनि टोल नम्बर 6 देखि 8 काले अथवा 9 सम्मकाले चाहिँ नि यो यिम्पोलाई बेला बेलामा हेर्ने, अब त्यो बिग्रियो भत्किएको छ अथवा फेरि मर्मत गर्नुपर्छ पर्दैन यी कुराहरूमा हेर्ने एउटा समिति बनाएका छौँ हामीले होइन। त्यसरी चाहिँ यसको चाहिँ संरक्षण गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ भने
अरू गाउँको हेरेर चाहिँ के युवा पुस्ताहरूको पनि राम्रै उपस्थिति छ होइन, त्यसै गरेर महिलाहरू पनि एकदमै सक्रिय हुनुहुन्छ, र महिला र युवा पुस्तालाई लक्षित गरेर चाहिँ यहाँहरूले कस्तो कस्तो कार्यक्रमहरू चाहिँ गर्दै आउनुभएको छ अथवा वडाले चाहिँ अथवा यो आदिवासी जनजाति महासङ्घले आयोजन गरेको कार्यक्रमहरूमा सहभागिता चाहिँ कस्तो छ नि?
धेरै राम्रो प्रश्न उठाउनु भयो। अहिलेको चाहिँ समस्या भनेको युवाहरू जसरी चाहिँ विदेशमा चाहिँ पलायन भइराखेको छ, अब त्यसलाई कसरी रोक्ने भन्ने विषयमा आदिवासी जनजाति महासङ्घ र हामी बिचमा बैठक बसेर विभिन्न सिपमूलक तालिमहरू दिने भनेर चाहिँ हामीले दिइसकेका छ। त्यसमा चाहिँ महिला लक्षित कार्यक्रम भनेको यो सिप के अरे राडीपाखी घुम्ने तालिमहरू हामीले दिइसकेका छ होइन। त्यस्तै प्रकारले युवाहरूको विषयमा विभिन्न किसिमको तालिमहरूमा हामीले पार्टिसिपेन्टको लागि यहाँबाट छनौट गरेर निर्णय गरेर इच्छुक चाहिँ युवाहरूलाई पठाइसकेका छौँ। त्यसमा विभिन्न किसिमको चाहिँ बेकरी, प्लम्बिङ, कफी बनाउने, अनि ड्राइभिङ, अनि इलेक्ट्रिसियन, यस्ता तालिमहरू दिइसकेका छ भने त्यसबाट चाहिँ पक्कै पनि ती युवाहरूको चाहिँ रोजगारमा धेरै किसिमको टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
अहिले परियोजनाले नै गाउँको केही युवाहरूलाई चाहिँ छनौट गरेर तालिम पनि दिइरहेको छ यहाँले भन्नुभएन, र उहाँहरूलेको तालिम चाहिँ कतिको व्यावहारिकमा चाहिँ कतिको राम्रो छ अथवा के छैन यहाँहरूले कहिले अनुगमन अथवा त्यस्तो केही गर्नुभएको छ, अथवा आउने दिनमा चाहिँ अझ युवा लक्षित कार्यक्रमहरू चाहिँ के गर्ने योजना चाहिँ यहाँले बनाउनु भएको छ?
अब विशेष गरी यो चाहिँ नि स्थानीय लेभलमा नै तत्काल उपलब्ध हुने कच्चा पदार्थहरूबाट विभिन्न किसिमको चाहिँ वस्तुहरू उत्पादन गरेर त्यसलाई बजारीकरण गर्न सकिने विषय वस्तुहरू हामीले चाहिँ छलफल गरेर नै यसको निर्णय गरेर उहाँहरूलाई अनुरोध गरिराखेका छौँ भने त्यसमा चाहिँ विशेष गरेर आलु यहाँ कच्चा पदार्थ चाहिँ परापूर्व कालमा हाम्रो चाहिँ जीवनयापनको एउटा स्रोत हो त्यो, त्यस कारण आलु प्रशोधन गर्ने सरलीकरण रूपबाट प्रशोधन गर्ने मेसिन अथवा चाहिँ छिटो छरिटो रूपबाट छोटो समयमा नै धेरै उत्पादन गर्न सकिने त्यस्तो प्रविधिहरू छ कि भन्ने हिसाब किताबबाट हामीले अनुरोध गरिराखेका छौँ, उहाँहरूले पनि त्यो खोजिराखेका छ। त्यस्तै प्रकारबाट निगालाबाट बन्ने विभिन्न किसिमका चाहिँ उद्योगहरू हामीले सञ्चालन गर्न सक्छौँ, त्यसको लागि पनि चाहिँ उहाँहरूसँग हामीले अनुरोध गरिराखेका, त्यसमा चाहिँ उहाँहरूले मात्र भ्याउँदैन भने ओडाले पनि त्यसको लागि बजेट छुट्याउने, बजेट छुट्याएर नै साझेदारीको रूपमा ती उद्योगहरू सञ्चालन गर्ने चाहिँ उहाँहरूसँग निवेदन पनि गरिसकेका छौँ, र हाम्रो चाहिँ आगामी योजना पनि त्यो रहेको हुँदा पक्कै पनि त्यो चाहिँ निकट भविष्यमा नै स्वीकृति हुन्छ र त्यो सञ्चालन हुन्छ भन्ने हामीलाई आशा लिएका छौँ बहिनी।
हजुर, चाहिँ अब स्थानीय सरकार त्यो माथि नै अब वडा अध्यक्ष हुनुहुन्छ, सँगसँगै अब साइनो परियोजना व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ होइन, र समग्रमा यो साइनो परियोजना चाहिँ भुजुङमा लागू भइसकेपछि चाहिँ धेरै फाइदा भएको पनि यहाँले भन्नुभयो, र आउने दिनमा पनि उहाँहरूसँग चाहिँ तपाईँको केही अपेक्षा छ भने चाहिँ भन्नुहोस् न।
यो एउटा जनजातिको हक र अधिकार सुनिश्चित गर्ने र हक र अधिकार मात्र होइन जनजातिहरू को चाहिँ भविष्यलाई सुनिश्चित गर्ने अथवा सुनिश्चित गर्न सिकाउने एउटा संस्था भएको हुनाले हामीलाई धेरै आशा छ, किनभने अहिले चाहिँ छोटो समयमा नै उहाँहरूले यो भुजुङमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू विशेष गरी जलवायु परिवर्तन सम्बन्धी तालिमहरू, गोष्ठीहरू, सेमिनारहरू गरिसकेका छ, त्यसबाट जनजातिहरूको हक र अधिकार प्लस चाहिँ प्रकृति र जनजाति बिचको जुन सम्बन्ध छ त्यसलाई चाहिँ आज कसरी चाहिँ संरक्षण गरेर त्यो अगाडि लान सकिन्छ भन्ने विषयमा उहाँले सिकाइराख्नु भएको छ, त्यसको लागि म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसको साथसाथै सिपमूलक कार्यक्रमहरू पनि यो सरकारले गर्न नसकिने अथवा गर्न सक्ने भए तापनि ओझेलमा परेका हुँदा त्यस्तो सिपमूलक कार्यक्रमहरू पनि उहाँहरूले दिइराखेका छ होइन, त्यसको लागि पनि म धन्यवाद भन्न चाहन्छु। त्यस्तै प्रकारले त्यो सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि पनि उहाँहरूले काम गर्दै आइराखेका हुनाले आगामी दिनमा पनि यस्ता यस्ता कार्यक्रमहरूको अपेक्षा हामीले गरेका छौँ, र यो साइनो नामै चाहिँ साइनो परियोजना भएको हुनाले यो साइनो जुगम जुगसम्म चाहिँ टिक्ने हामीले पूर्ण विश्वास लिएका छौँ।
हस्, हजुरले चाहिँ अब व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद हजुरलाई पनि।
सुन्नुभयो वडा अध्यक्ष नारायण गुरुङसँगको यो कुराकानी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम सामुदायिक रेडियो मर्साङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट एकै समयमा सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रममा पालो भएको छ फेरि कुराकानी सुन्ने। साइनो परियोजनाका सामाजिक परिचालिका हेमन्त गुरुङसँग परियोजना अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी लिन हामीले आज कुराकानी गरेका छौँ। सुनौ हेमन्त गुरुङसँग गरिएको यो कुराकानी।
हेमन्तजी, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
धन्यवाद, नमस्कार।
तपाईँ चाहिँ साइनो परियोजनामा आबद्ध भएर काम गर्दै आउनुभएको छ, परियोजना अन्तर्गत चाहिँ के कस्ता कामहरूले चाहिँ प्राथमिकता पाएको छ नि भुजुङमा चाहिँ?
अब साइनो परियोजनाको सामाजिक परिचालकको रूपमा मैले काम गरिरहँदाखेरि चाहिँ भुजुङमा साइनो परियोजनाबाट धेरै राम्रो राम्रो कामहरू भएको छ। विशेष गरी चाहिँ यो सांस्कृतिक सम्पदा जीर्णोद्धार मर्म तथा पुन निर्माण भन्ने यो योजना चाहिँ अमलो भइरहेको छ। अनि अर्को कुरा विद्युतीय शुल्कहरू वितरणदेखि लिएर हरेक कुराहरूमा चाहिँ साइनो परियोजनाको सहयोग साइनो परियोजनाबाट भएको योजनाहरू चाहिँ एकदम प्रभावकारी भइरहेको छ।
हालसालै मात्र यो हाम्रो जुन परम्परा बोकेको परम्परागत रूपमा चाहिँ रहेको जुन पूर्वाधार विकासमा पनि अहिले साइनो परियोजनाले चाहिँ राम्रै सही गरेको भन्ने कुरा चाहिँ हामीले सुनेका छौँ होइन। र त्यो परियोजना यो पुननिर्माण अन्तर्गत चाहिँ के काम चाहिँ सम्पन्न गर्नुभयो नि भुजुङमा चाहिँ?
भुजुङमा यो सांस्कृतिक सम्पदा पुननिर्माणको चाहिँ एउटा हाम्रो भुजुङमा युम्पो भन्ने छ। युम्पो चाहिँ महिनामा हरेक महिनाको बुधबार चाहिँ एक दिन बार्ने गर्छ। यो एकदम संस्कृति बोकेको ठाउँ युम्पो जीर्ण अवस्थामा थियो। युम्पोलाई चाहिँ कम्पाउन्डिङ गरेर त्यसलाई संरक्षण गर्ने काम भएको छ। अनि अर्को चाहिँ सिद्धो पनि त्यस्तै हाम्रो केही खानाहरू बनाउन त्यस्तो भुजुङको सिद्धोको कम्पाउन्ड अनि युम्पो कम्पाउन्ड दुईटा हाम्रो यो केही थानहरूको चाहिँ कम्पाउन्ड भएको छ भने अर्को एउटा भुजुङमा नयाँ निर्माण भएको छ कुइम्बो भन्ने। कुइम्बो पुरोहितहरू बसेर पूजा गर्ने ठाउँ भनौँ न, मन्दिर गुम्बा जस्तै कुइम्बो निर्माण भएको छ। त्यो कुइम्बोको चाहिँ निर्माणकै क्रममा छ कुइम्बो। अनि यो हाम्रो परियोजनाबाट आँगनमा चाहिँ ढुङ्गा छपनी लगाउने काममा चाहिँ सहयोग हामीले साइनो परियोजनालाई अनुरोध गरेर त्यसको पनि काम भइरहेको छ।
यो जुन तिनवटा यो हाम्रो आस्था अब धार्मिक अथवा सांस्कृतिक अथवा यो परम्परागत रूपमा चाहिँ जुन रहेको थियो नि गाउँमा, जस्तै युम्पो भयो, सिल्दो भयो, त्यस्तै गैबतीको पनि कुरा आयो होइन, र ती संरचनाहरू पुननिर्माण चाहिँ कुन तरिकाले गर्नुभएको छ अथवा जुन पहिलो हाम्रै परम्परा अनुसार चलिआएको थियो अथवा यो आधुनिक तरिकाले कसरी बनाएको छ नि?
अब यो चाहिँ हामीले परियोजनासँग सुरुमा अनुरोध गर्दाखेरि चाहिँ हामीले नयाँ तरिकाबाट सिमेन्ट अनि यो विकेटहरू गाडेर अनि ग्याबिन लगाएर सिमेन्टको मेसिनरी वाल लगाएर त्यस्तो गरौँ भन्ने रिक्वेस्ट थियो उहाँहरूलाई। तर हाम्रो चाहिँ पुरानो कुराहरू यो संस्कृति सम्पदाहरू चाहिँ हामीले संरक्षण गर्ने तर पुरानै तरिकाले गर्नुपर्छ। हाम्रो गाउँघरमा चलिआएको ढुङ्गा माटोकै अब कम्पाउन्ड गर्दाखेरि राम्रो देखिन्छ। हाम्रो परियोजनाको उद्देश्य पनि के हो भनेर उहाँले त्यो भन्नुभएको, खोलाबाट ढुङ्गा निकालेर ढुङ्गाकै पर्खाल पुरै ढुङ्गाको मात्रै लगाएको छ। त्यो त्यहाँ चाहिँ बजारीय सामानहरू केही पनि युज भएको छैन युम्पो र सिल्दुमा। अनि कोइबोमा चाहिँ अब सपनी लगाउँदाखेरि बिचबिचमा सिमेन्टले त्यो ढुङ्गालाई समात्न पर्ने हुन्छ। त्यो सिमेन्ट चाहिँ अलिअलि गाउँमा चाहिँ अलिअलि प्रयोग भएको छ तर युम्पो र सिन्धुमा चाहिँ सिन्धु मात्रै प्रयोग भएको छ। सिमेन्ट त्यो बजारीय कुराहरू चाहिँ केही प्रयोग भएको छैन।
यो युम्पो अनि सिन्धु अनि यो खोइब जुन बनाएको छ नि त्यो बनाउनको लागि चाहिँ परियोजनाबाट चाहिँ कति जति चाहिँ रकम यहाँहरूले प्राप्त गर्नुभयो र सो योजना बन्दाखेरि चाहिँ गाउँलेहरूको चाहिँ यो परियोजनालाई हेर्ने दृष्टिकोण चाहिँ तपाईँले कस्तो पाउनु भएको छ?
अब हामीले चाहिँ युम्पो र सिल्दोको पैसा चाहिँ भुक्तानी लिइसकेको छ परियोजनाबाट। जम्मा 10,12,000 दुईटा योजना गरेर 10,12,000 चाहिँ हामीले पैसा पनि भुक्तानी पाइसकेको लिइसकेको अवस्था छ। अनि युम्पो के अरे कोइबोको चाहिँ 11,63,429 चाहिँ हामीले बिल पेस गर्ने तयारी अथवा बिल भरपाई पेस गर्ने तयारी गरिरहेका छौँ। तर त्यो कोइबोको चाहिँ हामीले पेस मतलब योजनाको यो बजेट निकास गरेको छैन, गर्ने तयारीमा छौँ हामी। पुरा सिद्धको भइसकेको छ अनि गाउँलेहरूको पनि त्यही हो, अब पहिल्यैदेखि चलिआएको पुरानो भत्किराखेको पर्खालहरू संरक्षण गर्दाखेरि राम्रै सन्देश गएको छ। अनि गाउँलेहरूले पनि अब हाम्रै लागि बनाएको हो, हाम्रो लागि हो भनेर चाहिँ अब भुजुङमा त्यसरी काम गर्ने अथवा त्यो बाहिरबाट कामदार ल्याएर ठेक्का पत्ता गरेर गर्ने पनि कामहरू भइरहेको छ, योजनाको कामहरू, विकास निर्माणको कामहरू। तर यो हाम्रो संस्कार संस्कृति बोकेको हाम्रो सांस्कृतिक सम्पदामा चाहिँ अब बाहिरको मान्छेहरू ल्याएर त्यसो गराउनु भन्दा पनि भुजुङकै मान्छेहरूले गरौँ भनेर हामीले चाहिँ यो योजनामा ढुङ्गा बोक्ने पर्खाल लगाउनेदेखि लिएर सबै कुराहरू गाउँकै स्थानीयबाट बनाएका थियौँ। राम्रै सन्देश भइरहेको छ।
तपाईँ त यो विगत अब 2 वर्ष नै पुरा भइसकेको छ यो परियोजना चाहिँ अब भुजुङमा पनि लागू भएको होइन, र यही परियोजना अन्तर्गत रहेर चाहिँ विभिन्न गतिविधिहरू यहाँले पनि सञ्चालन गर्दै आउनुभएको छ। यो जैविक विविधता संरक्षणसँगै अब परम्परागत संस्कृति संस्कारको संरक्षणमा पनि यो परियोजनाले धेरै काम गरेको छ। र तपाईँले सम्झिनु पर्दाखेरि चाहिँ कुन कुन काम चाहिँ गाउँको लागि चाहिँ एकदम राम्रो भएको हो जस्तो चाहिँ यहाँलाई लाग्छ नि?
अब यो जैविक विविधताको संरक्षणको लागि हाम्रो पनि ठुलो भूमिका रहन्छ। त्यसको लागि अब यो हाम्रो संस्कार संस्कृतिलाई संरक्षण गर्दै यो परियोजनासँग समन्वय गरेर काम गरिरहँदाखेरि विशेष गरी हामीले वातावरण वन जङ्गल प्राकृतिक स्रोतहरूको संरक्षण सँगसँगै हामीले प्रयोग पनि गर्नुपर्छ। तर हाम्रो धेरै प्रयोगले गर्दाखेरि चाहिँ यो जलवायु परिवर्तनमा पनि धेरै असरहरू परेको छ। एउटा इन्डक्सन चुलो पनि मलाई राम्रै लाग्यो अनि हाम्रो गाउँठाउँबाट चाहिँ त्यस्तै एउटा कार्यक्रममा चारजना पाँचजनाको हिसाबले चाहिँ हामीले सहभागी गराइरहेका छौँ। परियोजनाबाट हामीलाई त्यो गोष्ठी सेमिनारहरू सञ्चालन गरिरहँदाखेरि गाउँबाट प्रत्येक मान्छेहरू अथवा गाउँको अगुवाहरूलाई हामीले त्यहाँ सहभागी गराएर उहाँहरूको कार्यक्रमको बारेमा जानकारी पाउनु पनि एकदम राम्रो लागिरहेको छ मलाई।
जस्तो यो भाषा संस्कृति संरक्षणमा अब महिलाहरूको भूमिका पनि अहम हुन्छ होइन, र यो सानो परियोजना अन्तर्गत अब विभिन्न ठाउँमा पनि महिलाहरूले चाहिँ सहभागिता जनाउनु भएको छ नि त, र विगतमा र अनि अहिले चाहिँ त्यस्तो उहाँहरूकोमा चाहिँ के परिवर्तन देख्नु भएको छ यो परियोजना लागू भइसकेपछि चाहिँ?
हुन त विगतमा पनि महिलाहरू बुझुनको खासै त्यस्तो कार्यक्रमहरूमा चाहिँ नजाने त होइन, तर अहिले यो साइनो परियोजनाले पनि महिला अथवा युवा महिला हामीलाई महिलाहरूलाई चाहिँ प्राथमिकतामा राखिरहनु भएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। महिलाहरूको सहभागितालाई चाहिँ एकदम महत्त्वपूर्ण स्थान दिएर उहाँले जुन हामी महिला दिदी बहिनीहरूलाई प्राथमिकता दिइरहनु भएको छ, त्यसपछि चाहिँ महिलाहरूले हामीले पनि गर्नुपर्ने कामहरू अब हाम्रो उपस्थिति बिना कुनै पनि निर्णयहरू हुँदैन भने हाम्रो उपस्थिति पनि महत्त्वपूर्ण छ भन्ने कुराहरू चाहिँ महिलाहरूले महसुस गरिरहेको।
स्थानीय सरकार समुदाय र परियोजना बिचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ र तपाईँलाई चाहिँ काम गर्दा चाहिँ कति सहज छ नि?
अहिले हाम्रो बुझुनको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ स्थानीय सरकार त वडा नै भयो, वडा अध्यक्षलाई नै हामीले यो अब परियोजना त आफ्नो ठाउँमा छ, तर यो भुजुङमा पनि अब साइनो परियोजना सञ्चालन भइसकेपछि साइनो परियोजनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, अब साइनो परियोजनाबाट कहिले विकास निर्माणका कुराहरू, कहिले अब कार्यक्रममा सहभागीका कुरादेखि लिएर हाम्रो यहाँको युवाहरूलाई व्यवसायिक ट्रेनिङहरू पनि दिइरहनु भएको छ, भुजुङको सबै मान्छेहरूलाई सहभागी गराउन नसक्ने भएपछि हामीले यहाँ पनि छनौट गर्नुपर्ने स्थिति हुन्छ होइन। कस्तो मान्छेलाई पठाउँदाखेरि सहज हुन्छ, कस्तो मान्छेलाई पठाउँदाखेरि हाम्रो कार्यक्रम अर्थपूर्ण हुन्छ भन्ने कुराहरूलाई मध्यनजर गरेर काम गर्नुपर्ने भएको हुनाले हामीले भुजुङमा पनि एउटा साइनो परियोजना व्यवस्थापन समिति भुजुङ भनेर हामीले चाहिँ एउटा समिति गठन गरेका छौँ। त्यो समितिमा हामीले वडा अध्यक्षलाई नै साइनो परियोजनाको अध्यक्ष बनाउँदाखेरि धेरै जस्तो उहाँसँग हाम्रो चाहिँ कार्यक्रमहरू उहाँसँग समन्वय नगरिकन कुनै पनि कार्यक्रमहरू भइरहेको छैन, त्यस कारण स्थानीय सरकारसँग यो साइनो परियोजनाको सम्बन्ध राम्रो छ।
हस् हेमन्तजी, व्यस्त समयको बावजुद पनि कार्यक्रमको बारेमा यहाँले जानकारी गराइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस् धन्यवाद, नमस्कार।
सुन्नुभयो हेमन्त गुरुङसँगको यो कुराकानी। भुजुङमा सांस्कृतिक सम्पदा युम्पो सिल्दो पुननिर्माण र कोइबदी निर्माणमा साइनो परियोजनाले सहयोग गरेपछि गाउँका स्थानीय खुसी भएका छन्। परम्परागत र सांस्कृतिक धरोहरको परम्परागत रूपमै पुननिर्माण पश्चात भुजुङवासीलाई लागेको विचार आजको कार्यक्रममा हामीले समावेश गरेका छौँ। सुनौ भुजुङ गाउँका रीतिथिति व्यवस्थापन समितिका उपाध्यक्ष खड्कबहादुर गुरुङको यो भनाई आजको कार्यक्रम साइनोमा।
मेरो नाम खड्कबहादुर गुरुङ, भुजुङ कला सन्तर वडा नम्बर 4 भुजुङ 6। म भुजुङमा पूजा गुरु पनि गर्छ, पूजा गुरु पनि हो। अनि हाम्रो गाउँको रीतिथिति व्यवस्थापन समितिको उपाध्यक्ष। हाम्रो रीतिथिति व्यवस्थापन समितिले हामीले के गर्छ भने हाम्रो वर्षमा भद्र महिनामा सभा गर्छ कि हाम्रो 4-5-6 दिन, अनि त्यसले चाहिँ गाउँमा जति पनि रीतिथिति भयो, बाधा बनेस भयो, तपाईँको जस्तै अन्न जस्तो झुहारी लिनु पर्ने जस्तो दरबावाहरूको सबै हामीले चाहिँ कायम गर्छ कि गाउँमा एक वर्षमा गर्छ। अनि अहिले यो वर्षमा गरेपछि पोहोर गर्यो, अब यो आउने भद्रमा गर्छ। अब त्यहाँसम्म चाहिँ पोहोर गरेको प्रस्तावमा छलफल गरेर के चाहिँ घटबड गर्ने, कुन चाहिँ राख्ने नराख्ने, के गर्ने के नगर्ने भन्नेको कायम गर्नुको लागि हामी यो रीतिथिति व्यवस्थापन समितिको गठन हुन्छ। पुर्खेली हाम्रो पहिलेको उसमा जो हाम्रो देउदा देवीहरू छ, देउदा देवीहरू कहाँ कहाँ के छ, कसरी छ, यो कसरी स्थापन भयो, कहिले भयो भन्ने कुराहरू पहिले त्यस्तोहरू सोधेको थियो। बनौटी देवताहरू चाहिँ होइन, हाम्रो यो सबै प्राकृतिक देवताहरू हो भन्दाखेरि प्राकृतिक भन्नाले यसमा के पहिचान छ त प्राकृतिकको भन्दाखेरि हामीले सातवटा प्राकृतिक देवताहरू छ हाम्रो गाउँमा भनेर हामीले बतायो देवताहरूको, यो फलाना यस्तो 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 भन्दाखेरि पहिले चाहिँ त्यसरी सोधेर गएको थियो। अनि उनीहरूले उहाँ अब उहाँ के छलफल भयो, हाम्रो गाउँमा त्यो गिम्पो भयो, सिल्टो भयो, यौरी भयो, यिनीहरू चाहिँ पहिले हाम्रो पुर्खेलीहरू यहाँ आएर जुन देवताहरू छ त्यहाँ चाहिँ त्यसलाई संरक्षण गर्नुको लागि चाहिँ हामीले पहिले बुढाहरूले चाहिँ पुर्खेलीहरूले चाहिँ कम्पन घेरेको रहेछ, अलि यत्र भत्केको के भएको त्यस्तो चाहिँ थियो, तिनीहरूले हेर्दै हिँडेर अनि उनीहरूले फेरि उहाँ गएर त्यसको योजना छुटाएको रहेछ कि यो अहिले चाहिँ यो इम्पो र सिल्डोको कम्पन घेर्ने भनेर त्यो छुटाएको रहेछ। अहिले हामीले त्यो घेरे पनि सक्यो। सिल्टो त अब सबैको हुन्छ सायद, तपाईँहरूको गाउँतिर पनि काहीँ हजुरले अब त्यस्तो ठुलो उसमा भएपछि त काहीँ देख्यो होला। सिल्टो त तकरिबन हरेक गाउँमा हुन्छ, उता नायोतिर पनि छ, हरेक ठाउँमा हुन्छ सिल्टो देउदा भन्ने। अनि हिम्पो भन्ने चाहिँ गुरुङ कुरामा ढुङ्गालाई हिम भन्छ, अनि खप्टेकोलाई पो भन्छ के। अनि हाम्रो चाहिँ त्यहाँ हाम्रो त्यो हिम्पो देउदा के छ भन्दा ढुङ्गा माथि अर्को ढुङ्गा खप्टेर बसेको छ कि, यस कारणले इम्पो भन्छ। इम्पो ढुङ्गा इम्पो भए ढुङ्गा खप्टिने, ढुङ्गालाई इम भन्छ, खप्टेकोलाई पो भन्छ। त्यस कारणले हाम्रो चाहिँ एकदम प्रख्यात के छ भन्दा यो इम्पोको चाहिँ अहिले, त्यस कारणले हाम्रो यहाँको आमा समूहको उसमा छ, यसमा पनि तपाईँको इम्पो आमा समूहकै भन्छ। अहिले फेरि तपाईँको हाम्रो यहाँ कोइम्बोटी बनाएको छ, अब त्यसमा पनि त्यही राखेछ, त्यसरी छ हाम्रो यो पहिचानको यो पहिलेको अलि राम्रो गरेछ। अब तिनीहरूले 20-25 लाखको ऊ छुटाएको थियो, हामीले त्यो दुईवटा ठाउँमा पुरै गाउँको झार उठाएर ऊ गरेर पुरा ढुङ्गा फोरेर ढुङ्गा लिएर पुरै सिल्डो र हिम्बोलको चाहिँ पुरै कम्पन त्यहाँ केही बाख्राहरू यताउता चर्न नसक्ने, मान्छेहरू पनि जान नसक्ने तरिकाले खालि त्यो पूजा गर्न मान्छे जाने मान्छेलाई मात्रै बाटो राखेर अर्को ठाउँमा सबै, पहिले त अब जब यताउताबाट त चर्यो भने त चर्न सक्ने ठाउँ त थियो तर चर्न दिने थिएन, र अहिले त त्यो भने छैन, पुरै कम्पनी घेर्यो त्यो बिटललाई त सिल्डो र गिम्पोलाई। उहाँहरूलाई हामीले किनभने धन्यवाद भन्न चाहन्छ हाम्रो देवताहरूलाई। अब हिजो पुर्खेलोहरू यहाँ आएर पुर्खेलोहरूले कम्पनी त घेरेर राख्यो, धेरै वर्ष भएर त्यो एकदम जिना अस्तमा पुगेको थियो कि सबै भत्केर। अनि त्यसमा चाहिँ हामीले अब त्यत्रो ठुलो योजना त हामीले गाउँबाट त गर्न सकेन, तर उनीहरूले कता कता सुन्यो होला, आएर हाम्रो गाउँमा आएर सोध्यो, यताउता गरेर हामीले बधायो, बधाएको अनुसार उनीहरूले त्यो एजेन्ट लिएर गयो। उहाँ गएर उनीहरूको उसमा अब उहाँको अफिसहरू होला, त्यहाँ गएर छलफल गरेर यत्रो ठुलो योजना गर्दाखेरि त हाम्रो गाउँलाई चाहिँ एकदमै खुसी छ, हाम्रो देउतालाई राम्रो संरक्षण गरिदिएको छ, यहाँको जनता पनि खुसी छ। अब पूजा गर्नु त असर त अब पहिल्यैदेखि थियो के अरे, तर त्यहाँ चाहिँ तल सिल्दोमा पनि इम्बोमा पनि त्यो पहिलेको पुरानोहरू भएर सबै भत्किएर त्यहाँ कोही बाख्राहरू चढ्ने बाख्रा धुवाउन जानुलाई भनेर कोही बच्चाहरू चढिदिने अनि त्यहाँ त्यस्तो गरेपछि पानी आउने आसिना आउने त्यस्तो त्यस्तो हुन्थ्यो कि त्यस कारणले त्यसको संरक्षण एकदमै राम्रो तरिकाले गरिदिएकोले गर्दाखेरि सानो परियोजनालाई चाहिँ हाम्रो गाउँलेको तर्फबाट चाहिँ एकदमै धन्यवाद छ।
यिनै कुराकानी र विचारसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिरोलाई विशेष धन्यवाद दिँदै म मिना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।